على أشرف الأنبياء والمرسلين حبيب إله العالمين نبينا وشفيعنا والطبيب قلوبنا أبي القاسم محمد
اللهم صل على محمد وعلى محمد
وعلى آله الطيبين الطاهرين المعصومين المظلومين واللعنة دائمة على أعدائهم أعداء الدين أما بعد فقد قال الحسين عليه السلام إنما خرجت لطلب الإصلاح في أمة جدي وأبي أريد أن أمر بالمعروف وأنهى عن المنكر صلى الله عليه محمد وآل محمد
اللهم صل على محمد
مولا حسین کی وصیت مدینہ چھوڑنے سے پہلے جو لکھ کے دی زبانی بیان نہیں کی لکھ کے دی یہ وصیت اور بار بار ہم اس کا تذکرہ کرتے ہیں تاکہ کچھ نکات ایسے ہیں جو لوگ جن سے بخوبی آشنا ہو جائیں ازبر ہو جائیں جو انسان کے ذہن میں انسان کے وجود میں یہ بالکل راسخ ہو جائیں یہ باتیں یہ وصیت مولا حسین نے بیان نہیں کی زبان سے لکھ کے دی مدینہ چھوڑنے سے پہلے کیونکہ شاید وہ جانتے تھے کہ ہر شخص کربلا کی اپنے انداز میں تحلیل کرے گا اور اس کا تجزیہ کرے گا تو محور سے کربلا ہٹ نہ جائے اپنی بنیاد اور اساس سے اس کو منحرف نہ کر دیا جائے لہذا مولا نے خود لکھ کے دیا کہ میرا یہ قیام انما خرجت لطلب الاصلاح فی امت جدی میں اپنے جد کی امت کی اصلاح کے لیے جا رہا ہوں اريد ان امر بالمعروف وانہا عن المنکر میں چاہتا ہوں کہ امر بالمعروف اور نہی عن المنکر کروں مقصد حسین کیا ہوا امر بالمعروف اور نہی عن المنکر ہماری عزاداری ہماری یہ تقاریر ہماری یہ محافل ہمارا یہ گریہ ہمارا یہ ماتم ہمارا یہ سوگ سب کس کی خاطر ہے امر بالمعروف اور نہی عن المنکر کی خاطر ہونا چاہیے ہے یا نہیں ہے وہ ایک الگ مسئلہ ہے ہونا کس لیے چاہیے امر بالمعروف اور نہی عن المنکر کی خاطر اور اگر یہ امر بالمعروف اور نہی عن المنکر سے اس کی بنیاد اور اساس ہٹ جائے تو مقصد حسین میں اور ہمارے عمل میں کیا آ جائے گا فرق آ جائے کتنا فرق ہوگا جو کہتا ہے کم آئے گا وہ بھی ٹھیک کہتا ہے جو کہتا ہے زیادہ آئے گا وہ بھی ٹھیک کہتا ہے کیوں ایک ڈگری کا فرق اگر آئے گا چلتے چلتے کیا ہو جائے گا جتنا چلتے جائیں گے اتنا منزل سے دور ہوتے جائیں گے جتنا تیز چلیں گے اتنا تیزی سے منزل سے دور ہوں گے اور اگر 1400 سال گزر جائیں گے تو کہیں سے کہیں پہنچ جائیں گے اور جدائی ایک ڈگری کی بھی جدائی ہوتی ہے اور 100 ڈگری کی بھی جدائی ہوتی ہے درست نا جدائی ہوگی نا مقصد کے ساتھ ہم آہنگی کے لیے ضروری ہے کہ ہمارا مقصد وہی ہو جو حسین کا مقصد ہے مولا جنگ صفین میں جب جنگ کی تربیت دے رہے محمد بن حنفیہ کو کیا بیان کرتے ہیں کہتے ہیں اپنی نظریں دشمن کی آخری صف پہ گاڑ دو علیکم السلام دو باتیں ہیں کہ جب آخری صف پہ نظریں گاڑ دو گے تو अपने मकसद को नहीं भूलोगे तुमने कहां पहुंचना है। एम एंड ऑब्जेक्टिव को नहीं भूलना चाहिए। एक होता है मीन, वसीला और जरिया, और एक होता है मकसद, जिसको हम कहते हैं एम एंड ऑब्जेक्टिव। अक्सर जो हमारे यहां कमजोरियां और बुराइयां आ जाती हैं कि हमारा वसीला जो है वो मकसद बन जाता है। दुरुस्त ना, एक वसीला है और एक मकसद है, एक मीन है और एक एम एंड ऑब्जेक्टिव है। ये हमारी तकरीर, हमारा ये सेंटर, हमारा ये माइक, हमारी ये बिजली, हमारी ये कारपेट्स, हमारी ये खिड़कियां, मिसाल के तौर पे इसमें ये कारपेट्स, खिड़कियां, ये सेंटर, ये बिजली, ये एम एंड ऑब्जेक्टिव है या वसीला है? वसीला है ना। कई जगह ये मकसद बन जाता है, कई जगह मकसद बन जाता है कि हम सेंटर बना लिया, सेंटर बना लिया तो हमने मकसद पा लिया। दोस्तों ये मकसद नहीं है। जब ये मकसद बन जाएगा तो इंसान अपने मकसद से हट जाएगा फिर। दुरुस्त है, जब ये मकसद बन गया तो ये इंसान मकसद से हट जाएगा। हमारी ये तकरीर वसीला है या मकसद?
वसीला।
सोच ले,
वसीला है, मकसद है।
ये सेंटर आपने बनाया तो मकसद क्या था?
किसी मकसद पे पहुंचने।
मकसद था कि तकरीर हो यहां पे। जब इंसान एक मकसद पे पहुंच जाता है, एक मकसद की चीज को मकसद बनाता है ना, जब वो छोटा मकसद हासिल होता है तो वही मकसद वसीला बन जाता है और एक बड़ा मकसद उसका मकसद बन जाता है। इसी से इंसान का सफर और इर्तका होता है। जब ये सेंटर बनाना था, लोगों का इकट्ठा होना वसीला था, सेंटर बनाना मकसद हो गया। लेकिन जब सेंटर बनाया तो यह सेंटर मकसद नहीं रहा, यह वसीला बन गया कि यहां से दीन की तरवीज, तबरीक हो, आगे बढ़ने का सिलसिला हो और औलाद की तरबियत हो और नौजवानों को दीन का पता चले। सेंटर बनाने का मकसद क्या है? यहां जब बात आज दूसरी तरफ चल गई है तो हम इसको थोड़ा सा चला देना चाहते हैं। सलावत पढ़ दीजिए मोहम्मद वाले मोहम्मद पर। इस सेंटर्स का मकसद क्या है या क्या होना चाहिए? क्या कहते हैं? प्रोटोटाइप बातें नहीं चाहिए। मौलवियों को जब जवाब देते हैं असली जवाब चाहिए, असल
मकसद। इंसान बनाना,
इंसान बनाना किसको?
इंसानों को, जो सही
इंसान। आपका जुमला बताते हो, इंसान को इंसान बनाना है या आदमी को इंसान बनाना? आदमी को इंसान बनाना। बहुत वसी बात कर दी आपने, फैली हुई बात, इसमें सब कुछ आ जाएगा। लेकिन सेंटर्स का मकसद क्या, हम इसे कर क्या रहे हैं? नमाज हो रही है, तकारीर हो रही है, बच्चों की कुरान की क्लासेस हो रही हैं। दुरुस्त है, दुरुस्त है। आप लोगों का, हर किसी का अपना अपना होगा। यहाँ से हम लोगों का इकट्ठा हो, यहाँ पे हम अपने सोशल गैदरिंग्स भी नहीं कर सकते तो हमारी एक सोशल गैदरिंग भी, मुतदय्यन दीनदार परहेजगार लोगों की, खुदा की तरफ रुजू करने वालों की एक सोशल गैदरिंग भी हो, हमारी रिलीजियस गैदरिंग भी हो, हमारी ज़हनी ज़रूरियात भी पूरी हों। लेकिन अगर बुनियादी तौर पे सोचा जाए, मेरे ख्याल में कि सेंटर का मकसद ये होना चाहिए कि हम वो आवाज़ जो करबला से उठी थी, उस करबला की आवाज़ को दुनिया में फैलाएं, दुनिया में फैलाएं उसको। दुरुस्त है, जो इस्लाम के पैगाम से आशना नहीं उन तक इस्लाम का पैगाम पहुंचाएं, जो इस्लाम से आशना है उनको तशय्यो का पैगाम पहुंचाएं, जो तशय्यो से आशना है उसमें भी दो किस्म के लोग हैं, कुछ प्रैक्टिसिंग मिलेंगे, कुछ नॉन प्रैक्टिसिंग मिलेंगे। है ही ऐसा ना, अकाय की बात करें हम, यानी हम किसी हवाई उस पर नहीं चलाना चाहते, पानी पे नहीं चढ़ाना चाहते। हकीकत जो है वो यही है, कुछ लोग प्रैक्टिसिंग, हर मकतब में कुछ प्रैक्टिसिंग होते हैं, कुछ नॉन प्रैक्टिसिंग होते हैं, मसीहियों में, यहूदियों में, मुसलमानों में, सुन्नी में, शियों में, इन सब लोगों में कुछ प्रैक्टिसिंग मिलेंगे, कुछ नॉन प्रैक्टिसिंग। हमारे ख्याल में सेंटर्स का मकसद ये होना चाहिए कि जो नॉन प्रैक्टिसिंग है उनको प्रैक्टिसिंग बना दें। दुरुस्त है, और जो प्रैक्टिसिंग है उनको इनवर्ड लुकिंग से आउटवर्ड लुकिंग बना दें। क्या मतलब इनवर्ड लुकिंग से? कि हमारा रुख अपनी तरफ है ना, हम अपने लिए आजादारी का हमारा हो, हमारे बच्चों की तरबियत हो, हमारे अपने मामलात हैं वो हो, अगर कहीं खुदा ना खासा नाचाकियां हो गई हैं तो इस्लामिक सेंटर की मस्जिद का इसी की बुनियाद यही होती है कि वो भी यहीं पर हल हो बजाय कहीं और देखने के, इख्तलाफात खत्म हो, मोहब्बतें पैदा हो और अली की विलायत ऐसी बुनियाद बने जिस पे लोग इकट्ठे हों। तो ये इनवर्ड लुकिंग है। आउटवर्ड लुकिंग क्या है कि खुद को तैयार कर लिया, अब पैगाम को बाहर दुनिया तक पहुंचाना है, यानी हम खुद प्रेजेंटेबल पोजीशन में आए और दुनिया को फिर पैगाम है विलायत हजरत अमीरुल मोमिनीन अलैहिस्सलाम पहुंचाए। इस मकसद से सब मुत्तफिक हैं, यही होना चाहिए ना। अब देखें कि कितने सेंटर्स में से ये मकसद हासिल हो रहा है, दुरुस्त है? सिर्फ तवज्जो देना। अगर कहा जाए ना कि कमरे में अंधेरा है तो उससे मकसद यह नहीं होता कि लोगों को दिल बर्दाश्ता कर दिया जाए, बल्कि उसका मकसद यह होता है कि बंदोबस्त करो कि रोशनी हो, दुरुस्त है ना। ये यानी जो कमी कमजोरी कोताही है उसको दूर करने की जरूरत है, एक सिस्टम के साथ आगे बढ़ने की जरूरत है, एक इंसानी जिंदगी की तरफ इंसान को बढ़ाने की जरूरत है। कल हम जिंदगी के ऊपर गुफ्तगू कर रहे थे, कोई फर्द उसमें से कोई दो तीन नुक्ते बयान कर सकता है कि हमें हम मुतमैन हो जाए कि जो कल बयान किया था वो आज ज़हनों में मौजूद है? मुश्किल काम कर दिया ना आज। मैं पानी पी लूं क्योंकि मुझे पता है कि जवाब कितने आने हैं। ये नहीं कहना कल हम क्लास में नहीं आए थे इसलिए हमने होमवर्क नहीं किया। या सब कल मौजू क्या था? कल मौजू था हमने जिंदगी के ऊपर गुफ्तगू की थी। मैं खुलासा बयान करूंगा, नुक्ते आप लोगों ने बयान करने हैं। हम इकट्ठे चलेंगे, जहां जाएंगे इकट्ठे जाएंगे, गए तब भी इकट्ठे जाएंगे, नहीं गए तब भी इकट्ठे जाएंगे इंशाल्लाह। ये दो दिन आपने हमें दिए ना, आइंदा आप कहेंगे यार ये बुला के तो मुसीबत में गिरफ्तार हो जाते हैं, छोड़ते नहीं आया सब, तो पूरी पूरी सवाल पूछते हैं, है जी। कल हमने खुलासा जिंदगी बयान की थी कि तीन किस्म के चीजें जिनको जिंदगी अल्लाह ने अता की है, उनकी जिंदगी और मौत की निशानियां बताई थी। एक जमादात हैं, एक नबातात हैं और एक हैवानात हैं, दुरुस्त है? कल हमारी ये जिंदगी बात चल रही थी ना, नबातात, जमादात और हैवानात। जमादात कौन है? जो सॉलिड मैटर जमीन है जिस तरह, उसकी जिंदगी की अलामत क्या थी? जी करीब करीब मैम, बीज को नशोनुमा के जैसे जिस जमीन में बीज डाले और वो नशोनुमा हो, ग्रोथ हो बीज की, और जो प्लांट बन सके, जो जमीन सलाहियत रखती है कि उसमें बीज डाला जाए और उसको पानी और मौसम मुहैया किया जाए और वो बीज की नशोनुमा करके उसको नरिश करके क्या करे, उसको प्लांट बना सके, तो वो क्या है? जिंदा जमीन है। और जो ये काम नहीं कर सकती वो क्या है? मुर्दा जमीन है। और प्लांट्स में जिंदगी की अलामत क्या थी? हाँ, ऊपर जाती, देख याद करा दिया, अब नहीं भूलेंगे, मुझे पता है हमारा काम है, रिपीटिशन होगी बार बार, आप 10 बार बनाएंगे ना, हम फिर भी आपसे ये पूछेंगे, आसान जो बता देंगे वो पूछते रहेंगे ताकि याद हो जाए। प्लांट्स के दो डायरेक्शन में मोशन था, मूवमेंट थी, एक ऊपर और एक नीचे। उसकी जड़ें जमीन की तरफ जाती हैं और उसकी शाखें ऊपर की तरफ जाती हैं। मूवमेंट थी प्लांट्स में, और प्लांट्स की मूवमेंट जमीन मट्टी की मूवमेंट कुछ भी नहीं है, प्लांट ऊपर की तरफ भी मूव करता है, नीचे की तरफ भी मूव करता है, दुरुस्त है? मूवमेंट है उसमें, ज्यादा है तो उसका दर्जा बुलंद है। तीसरे क्या थे जी? हैवानात, एनिमल्स। एनिमल्स में क्या थी खासियत? कि उनके वजूद के अंदर भी ग्रोथ होती है वो, और अपने आप को एक जगह से दूसरी जगह भी मूव कर सकते हैं। और फिर हैवानात में दूसरी चीज जो बताई गई कि दुनिया और साइंस इंसान को भी हैवानात में शामिल करती है, लेकिन इस्लाम कहता है कि इंसान उससे अलग है। क्या अलग है इंसान? जानवर में भी रूह होती है, हाँ हाँ कुछ ना कुछ पहुंच गया, ठीक है।
हिदायत लेने की सोचने
है जी,
इंसान शौर रखता है,
जानवर भी सोचते हैं। कुत्ते को देखा है, दूर कहीं कुत्ता देखता है ना तो इस तरह करके देखना शुरू करते हैं, सोचने लग जाता है, सोचों में पड़ जाता है। आसान दो चीजें बताई थी कि एक कंपैरिजन करके, दो चीजों को कंपेयर करके तीसरा रिजल्ट हासिल करने की सलाहियत रखता है। उसमें ये मिसाल बताई थी जो आपने अर्ज की कि अगर उसको बताया जाए कि ए इज इक्वल टू बी और बताया जाए कि बी इज इक्वल टू सी, तो वो खुद इस नतीजे पर पहुंच जाएगा कि ए इज इक्वल टू सी। दो चीजों से तीसरा नतीजा अक्स करना, इसी की वजह से सारी तरक्की हो रही है, कंपेयर करके तीसरे नतीजे निकाले जा रहे हैं, दुरुस्त है ना। और दूसरा क्या बताया था कि अच्छाई और बुराई में तमीज करना यह इंसान का काम है, हैवानात ये काम नहीं कर सकते हैं। और फिर वो आयत शरीफा जो आपकी खिदमत में अर्ज की थी कि परवरदिगार आलम इरशाद फरमाते हैं कि उनकी अकलें हैं, लहुम कुलूबुन ला यफकहून बिहा, उनकी अकलें हैं सोचते नहीं, कान हैं हक बात को सुनते नहीं, आंखें हैं हक बात को देखते नहीं, वो तो चौपायों की तरह है, फोर लेग्ड एनिमल्स की तरह है, दुरुस्त है। बल हुम अज़ल, बल्कि उससे भी बदतर है। क्यों? इंसान को अल्लाह ने दो चीजों की, दो मखलूकात की खसूसियात इकट्ठी अता की है, एक फरिश्तों की तरह आलम मलकूत से इसकी रूह है, एक आलम हैवानात से इसका जिस्म है। जिस्म की मादी जरूरियात है, जरूरियात क्या बताई थी, खाना पीना, घर बनाना, औलाद पैदा करना। माशाल्लाह मिलके आपने सब कुछ कर लिया, देखिए इज्तिमा का कितना फायदा होता है। सलावत पढ़ दीजिए एक मोहम्मद वाले मोहम्मद पर, वैसे हौसला अफजाई के लिए मैं हकीकत के ऊपर एक बात बता दूं कि जितना आप लोगों ने बता दिया इतने जवाब मुझे कहीं से नहीं मिले हैं। क्या बताया अभी आपने, तीनों चीजें मिला के बताया, ये इंसान की जिस्मानी जरूरियातें हैं, हैवान की हैसियत से जो इंसान की जरूरत, इंसान का जो ये हैवानी पहलू है, मादी मटेरियलिस्टिक पहलू है, उसकी नीड्स और रिक्वायरमेंट्स क्या है, ईटिंग एंड ड्रिंकिंग, मेकिंग होम एंड प्रोड्यूसिंग चिल्ड्रन, एनिमल्स यही काम करते हैं। ये बेटा आप लोगों को समझ आ रही है उर्दू, सही से बताएं, आपसे पूछें फिर हम नहीं, अगर समझ आ रही है, अगर नहीं आ रही तो मैं आपके लिए और इसी करके ना, मेरी उर्दू वैसे मैं कोशिश करता हूं कि आसान अल्फाज में बोलूं, और अगर कहीं समझ नहीं आती तो सिर्फ हाथ खड़ा कर दे, मैं उसको इंग्लिश में रिपीट कर दूंगा, ठीक है ना बेटा, हम आपस में साथ साथ चलेंगे। अगर आप लोग पांच सात लोगों को समझ नहीं आएगी तो फिर अच्छा मजा नहीं आएगा। एक सलावत पढ़ जी मोहम्मद वाले मोहम्मद पर, अब अगर इंसान जो बुलंद मकसद के लिए खल्क किया गया है, अगर इसी मकसद को अपना मकसद हयात बना ले, खाना पीना, घर बनाना, बच्चे पैदा करना, ये मेरी सोर्स ऑफ इनकम, माशाल्लाह अल्लाह ने बहुत अच्छा कारोबार दिया है, माशाल्लाह से बच्चे भी अता किए हैं, बच्चों की मैंने शादियां भी कर दी हैं, घर भी सब ठीक है, मेरा फ्री होल्ड हो गया है, अब मैंने जिम्मेदारियां पूरी कर ली हैं, दुरुस्त है। तो क्या इंसान की जिम्मेदारियां पूरी हो गई हैं? जो हां बोलेगा वो भी रीजन बताएगा, जो ना बोलेगा वो भी रीजन बताएगा। अब बताएं ये जिम्मेदारियां पूरी हुई हैं या नहीं, कुछ भी नहीं कहना है, क्यों नहीं हुई, अल्लाह ने कहीं नहीं कहा कि आदमी को इंसान बनाना आपकी जिम्मेदारी है, इंसानियत का सफर हमने कितना तय किया है। मैं आपका खुलासा करके, हमारी कोशिश यही है आप सब लोग पास हों, लेकिन हम इकट्ठे बढ़ना चाहते हैं, जो इकट्ठे बढ़ेंगे ना तो जब इन्वॉल्व होंगे तो दो फायदे होते हैं, एक तो कोई सोता नहीं है, और दूसरा फायदा यह हो जाता है कि सब लोग फिर सीखते चले जाते हैं, यहां पर ध्यान रहता है, ठीक है ना, सिखाना मकसद है हमारा, खुद भी सीखना मकसद है, मैं खुद भी नहीं भूलूंगा जब आपसे पूछ रहा हूं। दुरुस्त है कि इंसान को अल्लाह ने एक बुलंद चीज अता की है, आलम मलकूत की रूह अता की है, जिसमें इंसान को کیا؟ قربتن اللہ، قرب خدا کی منزل پر پہنچنے کی صلاحیت عطا کی ہے. واحد مخلوق ہے کہ اس قرب میں پہنچ سکتی ہے جہاں کوئی اور مخلوق نہیں پہنچ سکتی. اتنا بڑا ایم اینڈ آبجیکٹو چھوڑ کے انسان ایک حیوانی چیز کو اپنا مقصد حیات بنا لے تو کیا اس نے کچھ حاصل کیا یا کھو دیا؟ ایک آدمی پی ایچ ڈی کو کلاسز کو پڑھانے کی صلاحیت رکھتا ہے اور اس نے کہا کہ میں نے دس بچوں کو اے بی سی پڑھا دی تو کیا وہ کامیاب ہے؟ نہیں ہونا کامیاب. اس نے کیا کیا؟ وہ کیا جو ہم دعائے کمیل میں کیا لفظ استعمال کرتے ہیں، جس نے بتا دیا اس کو انعام ملے گا. یہ کس نے کہا ہے؟ جی وہ کہتے ہیں ظلم تو نفسی. پھر ہم نے اپنے نفس پہ ظلم کیا کہ جو پروردگار عالم نے جو وجود ہمیں قرب خدا کی منزل پر پہنچنے کے لیے عطا کیا تھا اس کو ہم نے کس میں ضائع کر دیا؟ کھانے پینے میں، گھر بنانے میں، اولاد پیدا کرنے میں، اور یہیں تک اپنے آپ کو محدود کر دیا. یہی بڑا مقصد ہے جس کی طرف اسلام توجہ دلاتا ہے. جب انسان بڑے مقصد کو چھوٹے مقصد پر قربان کر دیتا ہے تو وہ کیا کرتا ہے؟ اپنے وجود پر ظلم کرتا ہے. ظلم تو نفسی، پھر وہ اپنے نفس پر، اپنے وجود پر ظلم کرتا ہے. اور اسی چھوٹے مقصد کو ہاتھ میں رکھ کے، اس چھوٹے مقصد کو ہاتھ میں لے کر، استعمار اور استعماری افراد لوگوں کو اپنا غلام بناتے ہیں. ایک جملہ کسی نے کہا، بڑا اچھا جملہ ہے، کہ دنیا میں اگر لالچی لوگ نہ ہوتے تو فراڈیے، دھوکے باز اور نوسر باز بھوکوں مر جاتے. اگر لالچی لوگ نہ ہوتے تو دھوکے باز، فراڈیے اور یہ نوسر باز جو لوگوں کے ساتھ چیٹ کرتے ہیں، یہ لوگ بھوکے مر جاتے. چیٹ کیوں چیٹ کرتے ہیں؟ کیونکہ انسان لالچ میں آتا ہے، جب لالچ میں آتا ہے تو ان کے ہاتھے چڑھ جاتا ہے. تو وہ کیا کرتے ہیں کہ یہ جو قوتیں ہیں جو استعماری، وہ خلاصہ بالکل عرض کر رہا ہوں، وہ انسان کی ضروریات، چاہے وہ اولاد کے حوالے سے ہیں، چاہے وہ گھر بار کے حوالے سے ہیں، چاہے اس کے کھانے پینے کے حوالے سے ہیں، یہ ساری میٹیریلسٹک ضروریات ہیں. وہ ان ضروریات کو لے کر آرٹیفیشل قلت پیدا کر دیتے ہیں، آرٹیفیشل قلت پیدا کر دے. پوری دنیا میں یہ جو غربت نظر آ رہی ہے نا، حقیقی معنوں میں کوئی غربت نہیں ہے، کوئی غربت نہیں. میں آپ کو مطلب ہے کوئی یہ تکے والی بات نہیں بتا رہا، یہ ریسیشن ویسیشن سب کچھ آرٹیفیشل ہیں، یہ سب آرٹیفیشل چیزیں ہیں. اس دنیا میں اتنا غلہ اگتا ہے، اتنا غلہ اگتا ہے. مولا آپ لوگوں کو اگر دیکھنے کی، گھومنے پھرنے کی کہیں توفیق ہو اور کہیں نکلیں آپ جا کے، صرف امریکہ میں جتنا غلہ نکلتا ہے میں کہتا ہوں پوری دنیا کو فیڈ کرنے کے لیے کافی ہے. میں ایک مرتبہ گیا، کسی نے ہم سے ذکر کیا، کہتے ہیں جی میں کیا کام کرتے ہیں، کہتے ہیں جی میں ٹرکس وغیرہ ٹھیک کرتا ہوں، بڑے جو ٹرکس ہوتے ہیں بلڈوزر وغیرہ ان کو ٹھیک کرتا ہوں. تو کہتے ہیں مولانا صاحب ایک عجیب ہم نے واقعہ دیکھا، سبسیڈائزڈ فارمنگ کا آپ لوگوں نے نام سنے، جی کہتے ہیں اس کا عملی نمونہ میں نے دیکھا ہے. کہتے ہیں جی میں گیا ادھر، ایک بہت بڑا فارم ہے کسی کا، اور چاروں طرف جس طرف دیکھے تو وہاں ٹومیٹوز پکے ہوئے تیار پڑے ہوئے تھے. کہتے ہیں مجھے 3 دن لگے وہ ٹرک وغیرہ ٹھیک کرتے ہوئے، اور ان 3 دنوں میں میں نے دیکھا کہ وہ جتنا کھیت تھا اس سب کو کرش کر دیا گیا. تو میں نے پوچھا بھائی یہ کیا کر رہے ہو؟ کہتا ہے جی سبسیڈائزڈ فارمنگ. انہوں نے کہا یہ کیسے؟ کہتا ہے جناب اگر یہ سارا ٹومیٹو مارکیٹ میں آ جائے تو ٹماٹر کی پرائس، مثال کے طور پہ ہمیں سارا ٹماٹر جتنا ہمیں اگایا ہے، فارم آگے بھی ہے، یہ سارا اگر مارکیٹ میں لے کر جائیں گے تو مثال کے طور پہ ہمیں 1 کلوگرام $1 کا بیچا جائے گا، پرائس کم ہو جائے گی. تو اس کی بجائے ہم کیا کریں کہ 2 حصے اس کے کرش کر دیتے ہیں، فارمر کو اس کی پیسے مل گئے، اور جو 1 حصہ بچتا ہے اس کو ہم $5 میں کلو گرام کے حوالے سے ہم مارکیٹ میں سیل کر دیں گے. تو ہمیں اسی ٹومیٹو کے، چونکہ جب قلت رہے گی تو اس کی پرائس ہمیں زیادہ ملے گی، محنت تھوڑی کرنی پڑے گی، اور وہ جو ضائع ہوا وہ کیا ہوا؟ پرائسز اوپر کرنے کے لیے. یہ ہر چیز کے ساتھ یہی حال ہے. تو دنیا میں اتنی زمین ہے، اس کے اوپر کیا ساری زمین پہ غلہ اگ رہا ہے؟ नहीं, कमी पैदा हो गई है, किल्लत पैदा हो गई, आर्टिफिशियल है। मेरे पास एक ईमेल आई, अभी मैंने चेक नहीं की कितनी उसमें सदाकत है, लेकिन बहरहाल कहते हैं कि स्विस बैंक्स में पाकिस्तानी चौधरियों के, चौधरी मतलब है खानदान के वाले, चौधरी मतलब है जो ओहदे जो है ना, ये जो बड़े बड़े वडेरे हैं हमारे, इन लोगों के 38 ट्रिलियन पड़े हुए हैं। है जी? नहीं, ये बेचारे हमारी तरह मजलूम चौधरी हैं, ये मजलूम चौधरी हैं। मेरे मतलब ये है कि जो हमारे वडेरे टाइप के लोग हैं, जिनके ओहदे मिले, जिनको मतलब है जिन्होंने तरक्कियां की, जिन्होंने ये पॉलिटिक्स में और दूसरे वालों से किसी भी वाले से ऊपर आ गए, दुरुस्त है ना जी? जिसका खुदा से रابطہ टूटता है ना, उसको जब पावर मिलती है तो वह सरकश हो जाता है। जब खुदा से कनेक्शन टूटा हो ना और फिर पावर मिल जाए तो वो सरकश हो जाता है। हारून रशीद, बनी अब्बास अहले बैत की हिमायत में ऊपर आए थे, लेकिन खुदा के साथ राबता नहीं था, सरकश हो गए, इमाम को जहर दे दिए। दुरुस्त है ना? ये खुदा के साथ कनेक्शन, जितना ऊपर जाएं उतना खुदा के साथ अपना राज और न्याज, राबता, इबादत, मुनाजात और दुआओं को मजबूत रखे, वरना ये डोरी टूट गई तो शैतान मुंतजर है। जिसको हमने अल्लाह की दरगाह से निकलवाया, उसने अल्लाह से वादा किया है कि मैं इस आदम की औलाद को तेरी दरगाह से निकलवाऊंगा। दुरुस्त है? तो ये जो भूख है ये आर्टिफिशियल है। 38 ट्रिलियन, अब उसमें आगे लिखा नहीं है कि डॉलर्स हैं, पाउंड्स हैं या रुपीज हैं। अगर रुपीज तसव्वुर कर लें तो पाकिस्तान का बजट अभी 1 ट्रिलियन कहीं नहीं पहुंचा है, अभी बिलियंस में घूम रहा है, पता नहीं बिलियंस में पहुंचा है या नहीं। यानी कितने सालों तक उस पैसे से बगैर किसी टैक्स को लिए हुए पाकिस्तान की पूरी गवर्नमेंट को चलाया जा सकता है फ्री ऑफ कॉस्ट। कहां से आए पैसे? अगर इतने ट्रिलियन निकाल लिए जाएं तो क्या पाकिस्तान की गवर्नमेंट, क्या मतलब इस तरह यह हाल जो बदहाली आज है कि नौजवान को खाने को नहीं मिल रहा, जब ऐसी सूरत हाल पैदा हो जाए, पैसा मिल रहा है तो या बदकारी में या ड्रग्स में, यानी दो रास्ते खुले छोड़ दिए, और कोई रास्ता नहीं हमारे सिस्टम को तबाह करने के लिए। कर्जों में इतना जकड़ दिया गया है कि लोगों से सांस नहीं लिया जा रहा। ये क्या है? ये क्यों है? ये आर्टिफिशियल पॉवर्टी क्रिएट की जाती है। क्यों क्यों आर्टिफिशियल पॉवर्टी क्रिएट की जाती है? आर्टिफिशियल पॉवर्टी इसलिए क्रिएट की जाती है कि मेरी अगर पोजीशन ठीक है, मुझे कोई कहता है कि मौलाना साहब हमारे साथ आप कारोबार करें, हम आपसे कारोबार करना चाहते हैं, तो मुझे क्या कहना चाहिए, किस बेस पे मैं करूंगा, क्या क्या शेयर कैसा होना चाहिए? अगर मेरे नॉर्मल हालात है मैं क्या कहूंगा? इक्वल 50-50 पे। अगर मेरे हालात खराब है तो मैं कहूंगा 25 मेरा और 75 आप ले लें। अगर मेरे पास प्रॉब्लम्स हैं, मैं घर के मॉर्गेज मैंने देनी है और मुझे जल्दी में पैसों की जरूरत है, तो मैं कहूंगा भाई आप मुझे इतने पैसे दे दें और शेयर मैं आपके साथ नहीं करता, मैं आपके साथ रेगुलर काम करूंगा। और अगर मेरी हालत और खराब है, मेरे घर का खर्चा भी नहीं चल रहा, बच्चे भूखे हैं, बच्चों की फीस नहीं दे सकता, कुछ नहीं दे सकता, मैं कहूंगा भाई मुझे कोई थोड़ी तनख्वाह दे दिया करो, मैं रेगुलर आपके साथ, मैं शेयर वेयर नहीं करता हूं आपके साथ। और अगर हालत और खराब है फिर क्या होगा? मैं कहूंगा भाई इतना दे दो कि मुझे खाने का और मेरे घर का किराया और ये बच्चों की फीस का हो जाए, मुझे और कुछ नहीं चाहिए, मुझे इस पर कर दो। वही फर्द जो 50-50 पे आएगा, जैसे उसकी गुर्बत का ग्रेड ऊपर जाएगा उसकी डिमांड कम होती चली जाएगी, वो अपनी सलाहियतों को टके भाव बेच देगा। मसलन हमारे इंजीनियर्स, बड़े अच्छे इंजीनियर्स, कंप्यूटर इंजीनियर्स, वो जब दुबई में आएंगे तो 10,000 ले रहे हैं मिसाल के तौर पे, और अगर यूरोप से कोई जा रहा है जिसका पेट भरा हुआ है, जिसको जरूरत नहीं है और यहां पे उसका और है, वो क्या करेगा? वो उसी जॉब के 20,000-25,000 ले रहा होगा और वो उस पाकिस्तानी या इंडियन इंजीनियर से सीख कर वहां पे काम कर रहा होगा। दुरुस्त है? ये गुर्बत से क्या होता है, हमारे नौजवानों को जब जॉब नहीं मिलेंगी, वो पूरे घर की जमा पूंजी बेचकर, मकान बेचा, जमीन बेची, सब कुछ बेचा और क्या किया, यहां पर हिजरत करके आ गए। और यहां पे क्या किया, यहां पे भी उसको एक कीमे की मशीन में से निकलना पड़ता है, एक कीमे की मशीन में उसको क्रश किया जाता है और उस क्रश करके उसको उस अपने सांचे में ढाला जाता है, और उसके बाद जो बेहतरीन हमारी क्रीम और लॉट होती है वो टके भाव यहां पे काम कर रही होती है, और हमारे मुल्क में कुछ नहीं बचेगा। क्या हुआ? गुर्बत की वजह से लोग अपने आप को टके भाव बेचना शुरू कर देते हैं। लेकिन क्या है, یہ کون لوگ ہیں جو یہ کام کرتے ہیں؟ یہ وہ لوگ ہیں جو اپنے نفس کے غلام ہیں، جو ہوا و ہوس کے غلام ہوتے ہیں، وہ دوسروں کو اپنا غلام بنا لیتے ہیں۔ اسلام اور دین اور خدا کا نظام انسان کی آزادی کے لیے آیا ہے۔ دین اور نظام اسلام انسان کی آزادی کے لیے، انسان کی عظمت کے لیے، انسان کی ترقی کے لیے، انسان کو انسانیت کے درجے پر پہنچانے کے لیے۔ جو رسپیکٹ انسان کو اور انسانیت کو اسلام نے عطا کیے، کسی اور مذہب نے، کسی اور دین نے، کسی اور مکتب نے، کسی اور سسٹم نے عطا نہیں کی ہے۔ صلوات پڑھیے محمد و آل محمد پر۔ لیکن شرط کیا ہے؟ شرط کیا ہے؟ اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمد عبدہ و رسولہ۔ دین کا سفر کہاں سے شروع ہوتا ہے؟ توحید سے۔ توحید، اور کل کیا ذکر کیا تھا توحید کے بارے میں؟ ایک اور نقطہ کیا بتایا تھا آپ کو؟ پہلے اپنے وجود میں توحید پیدا کرنی ہے۔ یہ نہیں کہ جسم کہیں اور ہے، سوچ کہیں اور ہے، فکر کہیں اور ہے، روح کہیں اور ہے، اور ہم کہیں لا الہ الا اللہ، اللہ اکبر، وہ اللہ اکبر اور ہے۔ پہلے اپنے جسم میں، اپنی وجود میں، اپنی روح میں، اپنی سوچ میں، اپنی فکر میں توحید لے کر آئیں، ایک نقطے پہ اس کو مرکوز کریں، پھر ایک وحدہ لا شریک رب کے ساتھ مربوط ہوں، یہ توحید ہے۔ اور اللہ کی وحدانیت، دین کا سفر کہاں سے آغاز ہوتا ہے؟ چھوٹے چھوٹے نقطے ہیں لیکن بڑے اہم، کلیئر ہونے چاہیے ذہن میں۔ مجھے پتہ ہے کلیئر ہیں لیکن کہیں کونے میں پڑے، ہم ان کو ذرا تھوڑے فرنٹ پہ لے کے آنا چاہتے ہیں کہ ہمارے ذہن میں یہ کلیئر ہو جائیں بالکل۔ دین کا سفر کہاں سے شروع ہوتا ہے؟ اللہ کو ماننے سے، درست ہے؟ اللہ کو ماننے سے، اللہ کو ایک ماننے سے۔ دین کے سفر کا آغاز جب ہم تشہد پڑھتے ہیں، پہلے کیا پڑھتے ہیں؟ اشہد ان کے بعد کیا پڑھتے ہیں؟ لا الہ۔ پہلے کیا پڑھتے ہیں؟ پہلے انکار ہے، پہلے سارے خداؤں کو سائڈ پہ پھینکنا ہے، اللہ کو ماننے سے نہیں، غیر اللہ کے انکار سے شروع ہوتا ہے دین۔ پہلے باقی تمام خداؤں کو سائڈ پہ رکھنا ہے۔ یہ لا الہ میں کون سی چیز آتی ہے؟ ہم تو کسی کو اللہ مانتے ہی نہیں ہیں، صرف اللہ کو ہی مانتے ہیں۔ کہتے نہیں، کچھ چیزیں ایسی ہیں جو ہمارا خدا بن جاتی ہیں، ہمیں پتہ بھی نہیں چلتا ہے۔ مثلا کسی کے لیے اس کا سوشل سٹیٹس اس کا خدا بن جاتا ہے، سوشل سٹیٹس خدا بن گیا۔ کسی کے لیے اس کا ایگو خدا بن گیا۔ کسی کے لیے اس کا کاروبار خدا بن گیا۔ کسی کے لیے اس کا ایتھنک بیک گراؤنڈ، یہ ایتھنک بیک گراؤنڈ کا بانی کون تھا جو اس کی بنیاد پہ، نیشنلزم کا بانی کون تھا؟ نہیں جی، اتنے چھوٹا آدمی اتنی بڑی چیز کا بانی نہیں ہو سکتا۔ ابو جہل کیسے ہو سکتا ہے؟ شیطان جی، ہاں شیطان تھا، ابلیس تھا، ابلیس خود تھا۔ ابلیس نے کہا تھا کہ میرا بیک گراؤنڈ آگ سے تعلق ہے اور اس کا بیک گراؤنڈ مٹی سے ہے، مٹی سے ہے نا، اور مٹی سے آگ افضل ہے۔ کیا تھا؟ اپنے ایتھنک بیک گراؤنڈ کو بتایا تھا نا کہ میرا بیک گراؤنڈ آگ کا ہے اور اس کا بیک گراؤنڈ مٹی کا ہے، اور مٹی سے آگ افضل ہے، لہٰذا میں اس سے افضل ہوں تو میں اس کو سجدہ کیوں کروں؟ ایک سوال پیدا ہوتا ہے۔ ماشاءاللہ آپ لوگ سب پڑھے لکھے اور انوالو ہیں، یہ بتائیے کہ آگ افضل ہے یا مٹی؟ خدا کو تو چھوڑ دیں ابھی نا، خدا کی تو بات ہی نہیں کہا۔ آپ لوگ مولوی لوگ ہر وقت خدا کو لے آتے ہیں، بتائیے آگ افضل ہے مٹی؟ مٹی، سب لوگ کہہ رہے ہیں مٹی ہے، کوئی آگ والے آگ کو کوئی کہنے والا؟ بھائی جب شیطان نے کہا تھا آگ افضل ہے تو اللہ نے نہیں کہا تھا کہ آگ افضل نہیں ہے، تو کون سی افضل ہے، آگ یا مٹی؟ مٹی، پھر بھی مٹی ہے۔ آپ کیا کہہ رہے ہیں؟ آپ بھی مٹی پہ ہو؟ پارٹی بازی کر رہے ہیں، مٹی کہیں تو مٹی کو کہیں گے۔ آگ افضل ہے یا مٹی؟ سب کہہ رہے ہیں مٹی، پہلے کچھ کہہ رہے تھے مٹی، پھر کرتے کرتے سب نے کہہ دیا مٹی افضل ہے آگ سے۔ ہے جی، चूल्हे के लिए, चूल्हे में जब आग जल रही होती है तो उसको मट्टी बुझाती नहीं, उसकी हिफाजत करती है। आग मट्टी की हिफाजत नहीं करती, मट्टी आग की हिफाजत करती है।
इज्जत तो दिल्ला तो अल्लाह ताला तय करेगा
क्या चीज
अजीज है कैसे दिल्ली
में। लेकिन ये कह रहे हैं कि वो तो दे दी, उसने इज्जत दी है जिसको देनी थी, लेकिन दी किसको इज्जत? देखिए साहब, असल प्रॉब्लम क्या है, इसी तरह प्रॉब्लम्स हमारे दरमियान डाले जाते हैं। एक शोशा छोड़ दिया जाता है, उसके बाद लोग जो ना दो हिस्सों में तकसीम हो जाते हैं और तजब्जुब का शिकार हो जाते हैं। ये हमारे अंदर भी मामला जो ना नॉन इश्यूज कई दफा लोग छोड़ देते हैं इश्यूज बनाने के लिए। कोई कहते हैं या अली मदद कहना चाहिए, कोई कहते हैं नहीं कहना चाहिए, कोई कहते हैं तशहुद में अली वलीउल्लाह कहना चाहिए, कोई कहते हैं नहीं कहना चाहिए। इस तरह के इश्यूज इसलिए छोड़े जाते हैं कि कौम को देखा जाए। जो मजबूत कौम होती है, इमाम सादिक अलैहिस्सलाम फरमाते हैं जो जमाने के हालात से आगाह रहते हैं उन पर अफवाहें हमलावर नहीं होती। आगाह रहने वालों को ज्यादा नहीं, आप लोगों में ज्यादा देर नहीं लगी, सबने कहा मट्टी, एक मौकफ सबने इख्तियार कर लिया, मतलब बगैर आपस में डिस्कशन किए। देखिए आका साहब, मट्टी और आग का जो मसला है ना, इनका कंपैरिजन ही कोई नहीं है। क्यों? ये अलग अलग चीजें। हाथी अफजल है या शेर? हाथी अलग चीज है, शेर अलग चीज है। जमीन अफजल है या जराफा? मतलब ये कंपैरिजन ही नहीं, कंपैरिजन हमेशा उसको किया जाता है जो एक कैटेगरी की चीज होती है। दो अलग कैटेगरीज की चीज को अफजल और मफजूल गिनना, ये कोई बात नहीं बनती है। तो शैतान ने क्यों कहा कि मैं आग से बनाऊं और आग अफजल है, उसने क्यों कहा? और हम क्यों कह रहे हैं कि मट्टी अफजल है? क्योंकि शैतान का ताल्लुक आग से बनता था, उसने कहा कि आग अफजल है। हमारा ताल्लुक मट्टी से बनता है, तो हमने कहा मट्टी अफजल है। मैं और मेरे साथ जो अटैच है वो अफजल है, जो मैं के साथ अटैच नहीं वो कुछ भी नहीं है। पहले मैं अफजल, फिर मेरा बच्चा अफजल, मैं भी अफजल, मेरा बच्चा भी। आपका बच्चा अगर ज्यादा सलाहियत रखता है तो नहीं, वो अफजल नहीं, क्योंकि ये मेरा बच्चा है इसलिए अफजल है, मैं इसको एनहांस करूंगा। मेरा बैकग्राउंड, मैं अगर पाकिस्तान में पैदा हुआ तो पाकिस्तान अफजल, मैं अगर अफगानिस्तान में पैदा हुआ तो अफगानिस्तान अफजल, मैं अगर इराक में पैदा हुआ तो इराक अफजल, क्योंकि मैं वहां पैदा हूं, मेरे साथ लिंक्ड वो मुल्क है, दुरुस्त है ना? मैं के साथ जो अटैच है वो अफजल है। मैं जो जुबान बोलता हूं उस जुबान वाला अफजल। ये मैं एक दायरा बन जाता है, ये मैं भी एक बुत बन जाता है। ये बुत, इसके साथ बुत शिकने की जरूरत है। जहां मैं होता है वहां खुदा नहीं हुआ करता, दुरुस्त है? जहां दूसरे बुत ला इलाह पे तमाम बुतों को तोड़ना होता है, वहां सबसे पहले इस मैं के बुत को तोड़ना होता है। जब ये मैं मिटती है फिर इंसान इल्लल्लाह की मंजिल पर पहुंचता है। और जिस कौम के पास रिसालत और विलायत हो, फतह मक्का के बाद पैगंबर अकरम ने क्या किया? सबसे पहले क्या? बुत तोड़े, ठीक है? और जो सबसे ऊंचा बुत था, मौला को अपने कंधों पे खड़ा किया, रिसालत और विलायत का इम्तिजाज। और बड़े से बड़ा बुत भी जमीन पे आ जाना चाहिए। अगर हमारे दिलों में ये बुत मौजूद हैं और हम कहें कि हम मौला की विलायत को भी तस्लीम करते हैं, जहां बुत होता है वहां अली नहीं होता, जहां अली होता है वहां पे बुत गिर जाने चाहिए। अगर बुत कायम है तो वहां के अली अन वलीउल्लाह नहीं समा सकता। ज़र्फ को पाक भी होना चाहिए, वसी भी होना चाहिए अली अन वलीउल्लाह को समेटने के लिए, इस ज़र्फ में वसत पैदा करने के लिए, तहारत पैदा करने के लिए इन बुतों से निजात जरूरी है। और ये बुत ऐसे हैं कि जहां पे अली वलीउल्लाह आ जाता है वहां पे ना कोई पाकिस्तानी होता है, ना इंडियन होता है, ना इराकी होता है, ना ईरानी होता है, ना अफगानी होता है, ना अरबी होता है, ना अजमी होता है, ना यूरोपियन होता है, ना अमेरिकन होता है, वहां पे सब अली वलीउल्लाह ही होते हैं। सलावत पढ़ दीजिए मोहम्मद वाले मोहम्मद। इन तकसीमों से निकालने के लिए दीन इस्लाम आया था, और दीन इस्लाम इंसान को इंसानियत की तरफ दावत देता है। जब भी दावत दी गई कुरान में, या अय्युहन्नास, یا ایھا الذین آمنوا یا ایھا المسلمون، مسلمان کے حوالے سے، ایمان کے حوالے سے یا انسانوں کے حوالے سے پکارا گیا ہے، اور دنیا نے ان کو تقسیم کر کے گروہ گروہ کر دیا، گروہ گروہ کو بھی، گھر کو بھی توڑ دیا، گھر کے نظام کو توڑا، انسان کے نظام کو توڑا، اجتماع کو توڑا، فرد بنا دیا، انڈیویجول بنا دیا ہمیں. کیوں؟ موویز دیکھتے ہیں نا آپ لوگ، دیکھتے ہیں نہیں دیکھتے ہیں؟ کون سی دیکھتے ہیں؟ نیشنل جیوگرافکس دیکھتے ہیں، درست ہے؟ نیشنل جیوگرافکس دیکھتے ہیں؟ نیشنل جیوگرافکس میں آپ نے اکثر دیکھا ہوگا شیر آتا ہے نا، ٹائیگر آ کے وہ اٹیک کرتا ہے اینیملز کو، دیکھا ہے نا؟ وہ ہمیشہ اس اینیمل کو اٹیک کرتا ہے جو اپنے جھنڈ سے الگ ہو جاتا ہے. جب جھنڈ میں ہوتا ہے تو اس کو، اگر ہرن کو بھی پہلے خوف زدہ کرتا ہے، جب وہ خوف میں مبتلا ہو جاتا ہے تو وہ اپنے جھنڈ سے الگ ہو جاتا ہے. جب اپنے جھنڈ سے الگ ہو جاتا ہے، جو خوف زدہ ہو کے جھنڈ سے الگ ہوتا ہے، اس کو کیا کرتا ہے؟ اٹیک کر کے اس کو شکار کر لیتا ہے. تو انسان بھی اگر دین کے اجتماع میں رہے گا تو شکار نہیں ہوگا، اگر اجتماع سے نکلے گا تو شکار ہو جائے گا. انسان کے لیے تین سرکلز ہیں، دین کے تین سرکلز ہیں بنیادی طور پہ. عقل و شعور کی ہم گفتگو کر رہے تھے، انسان کی زندگی کی ہم نے گفتگو کر لی. انسان کے تین سرکلز ہیں، ایک ایز این انڈیویجول دین کا سرکل ہے، ایک اس کے گھر کا سرکل ہے جو اس کے گھر کا نظام ہے اور سسٹم ہے، اور تیسرا اس کی کمیونٹی کا، اور چوتھا کہہ لیں کہ اس کے معاشرے کا، پوری انسانیت کا. ایک عبادت اس کی ایز این انڈیویجول ہے، نماز پڑھتا ہے، اور اس کے اپنے انڈیویجولز کے لیے، اپنی ذات کے لیے، درست ہے؟ اپنی ذات کو ٹھیک کرنے کے لیے، تقوی و پرہیزگاری کے سفر کو طے کرنے کے لیے اس کو کیا کرنا پڑتا ہے؟ دین کی طرف آنا پڑتا ہے اور پریکٹیکلی دین کو اڈاپٹ کرنا پڑتا ہے. نماز کے اثرات، تقوی کے، پائٹی کے اثرات انسان کے وجود پر پڑتے ہیں، اس کی دعاؤں پر اس کے اثرات ہوتے ہیں، اس کی مناجات پر اس کے اثرات ہوتے ہیں، اس کی عقل و شعور پر اسے ہوتے ہیں، اثرات ہوتے ہیں. یہ گناہ کیوں ممنوع ہیں؟ کیوں اللہ نے منع کیا یہ گناہ نہیں کرو، چوری نہیں کرنی، جھوٹ نہیں بولنا، غیبت نہیں کرنی، یہ دوسرے کے خلاف بات چھپ چھپا کے نہیں کرنی، یہ کیوں منع کیا گیا ہے؟ کیونکہ یہ گناہ انسان کی ویژن کو گڑبڑ کر دیتے ہیں، انسان کی سوچ اور فکر کو ڈاوڈول کر دیتے ہیں، انسان خوفزدہ اور بزدل ہو جاتا ہے، انسان کے ساتھ مناسبت نہیں رکھتی کہ اس کا وجود بزدل ہو، اس کا وجود کانپ رہا ہو، اضطراب میں مبتلا ہو. یہ انسان کی سوچ اور فکر میں اضطراب گناہوں سے پیدا ہوتا ہے. لہذا جن چیزوں سے اضطراب پیدا ہوتا ہے، اللہ نے کہا اس کو نہیں کرنا، اس سے گناہ ہے تمہارے لیے، درست ہے؟ انسان کی پرسنالٹی کو آگے لے جانے کے لیے. اب انسان انڈیویجولی ان چیزوں کو کنٹرول کرتا ہے تو اپنی پرسنالٹی بناتا ہے. دوسری لائف اس کی، جو دوسرا سرکل ہے، وہ اس کی فیملی لائف ہے، اس کے خاندان کی زندگی. یہ فیملی لائف کی بڑی امپورٹنس ہے. انڈیویجول اگر کہیں گڑبڑ ہو جائے اور فیملی کا سسٹم ٹھیک ہو تو فیملی کا سسٹم اس کو سنبھال لیتا ہے، اس کو ٹھیک کر دیتا ہے، درست ہے؟ اگر گھر کا نظام ٹھیک ہے اور ایک آدھ بچہ کوئی گڑبڑ کر رہا ہے، دائیں بائیں جا رہا ہے، تو گھر کا نظام اس کو ٹھیک کرنے کی صلاحیت رکھتا ہے. انڈیویجول گڑبڑ اگر ہو جائے، اگر انڈیویجول ہے تو اس کو ٹھیک کرنے کے لیے کوئی گنجائش موجود نہیں رہتی. فیملی کا سسٹم، گھر کا نظام ان تمام چیزوں کو ٹھیک کرتا ہے. تیسری چیز کیا ہے؟ ہماری کمیونٹی. کمیونٹی اگر ٹھیک ہو جائے، جس طرح انسان کا انڈیویجول تقویٰ ہوتا ہے، اسی طرح گھر کا بھی ایک تقویٰ کا لیول ہے جو گھر میں ہمیں انکلکیٹ کرنا پڑتا ہے، گھر کے سسٹم کے ساتھ اس کو بنانا پڑتا ہے. اسی طریقے سے معاشرہ، معاشرہ کمیونٹی کے اندر بھی ایک سسٹم ہونا چاہیے. ایک سسٹم ہوگا تو کمیونٹی چلے گی. انڈیویجول کی زندگی ایک جسم کے حوالے سے ہے، ایک روح کے حوالے سے ہے. اگر جسم صحت مند ہے تو اس کو بخار نہیں ہوگا، جسم اگر صحت مند ہے تو اس کو کیا کھانسی نہیں ہوگی، انسان کو جو جوڑوں میں درد نہیں ہوگا. یہ بیماریاں کیا اللہ کی نعمتیں ہیں نا، ہاں یا نا؟ نعمتیں ہیں، بخار نعمت ہے، ہے نا؟ ہم دعا کرتے ہیں دوسروں کو کہ اللہ میں اس کو بخار کی نعمت عطا کرے. بخار نعمت ہے. کیسے نعمت ہے بھائی؟ یہ کیسے کہہ دیا آپ نے بخار نعمت ہے؟ ہے جی، और खांसी से खांसी से एक आदमी दुआए कुमाहल पढ़ता है जुमेरात को, अब उसको खांसी होगी, वो नहीं पढ़ सका। आसान बीमारी की बुराई अपनी जगह पे, लेकिन अच्छाई उसमें ये है कि बीमारी इस बात की निशानदेही करती है कि सिस्टम में कुछ गड़बड़ हो गई है। अब खांसी लग गई, इसका मतलब है अंदर कोई वायरस शायरस चला गया है ना, अभी एंटीवायरस की जरूरत है। अगर बुखार हो गया तो मतलब है कोई गड़बड़ आ गई है। सर में दर्द हो गया तो फिर क्या करना चाहिए, डॉक्टर के पास जाना चाहिए, क्योंकि सर का दर्द किस लिए हो सकता है, या रात को सोए नहीं थे इस वजह से भी हो सकता है, नजर कमजोर हो गई है उसकी वजह से भी हो सकता है, ब्लड प्रेशर का प्रॉब्लम है उसकी वजह से भी हो सकता है, या कोई और प्रॉब्लम हो उसकी वजह से भी हो सकता है। तो एक तरफ ये बीमारियां मुसीबत और मुश्किल है, लेकिन दूसरी तरफ अल्लाह की नेमत भी है कि हमारे सिस्टम की कमजोरी और कोताही को हमें आगाह करती हैं। इसी तरीके से रूह की बीमारियां रूह की कमजोरी पर दलालत करती है। अगर इंसान का झूठ बोल रहा है इसका मतलब है कि उसकी रूह बीमार है। अगर गीबत कर रहा है तो इसका मतलब है कि रूह बीमार है। अगर तकब्बुर में मुबतला है तो इसका मतलब है कि रूह बीमार है। अगर जल्दी गुस्सा चढ़ रहा है, बात बात पे गुस्से हो रहा है, इसका मतलब है कि रूह बीमार है। रूह का इलाज करना चाहिए, रूह के इलाज की तरफ तवज्जो करनी चाहिए। जिस्म में अगर कमजोरी या बीमारी लाहक हो जाए और रूह सेहतमंद हो तो रूह की सेहत जिस्म की बीमारी को कंट्रोल कर सकती है, लेकिन अगर रूह मरीज हो जाए तो जिस्म की सेहत किसी काम नहीं आती है। फिर सलावत पढ़िए एक मोहम्मद वाले मोहम्मद भाई, रूह भी सेहतमंद हो जिस्म भी सेहतमंद हो तो इंडिविजुअल सेहतमंद तसव्वुर होता है। घर का निजाम अगर ऐसा हो कि वहां जो बच्चा पल रहा है उसके अंदर रूह की बीमारियां भी ना आए और जिस्म की बीमारियां भी ना आए तो घर सेहतमंद तसव्वुर होता है। दुरुस्त है ना, बीज आपने डाल दिया, जमीन अच्छी थी, पानी भी दे दिया, मौसम भी दे दिया, लेकिन वहां पर ऐसे कीड़े मकोड़े थे कि जिनकी वजह से वो बीज को खा गए। वो अभी निकला और चिड़ियों ने आके क्या किया, देखा फ्रेश किस्म के पत्ते निकल रहे हैं, उन्होंने चोंच में डाले और चबा गई। आपने उनकी हिफाजत करनी है, दुरुस्त है ना। इसी तरीके से घर में जो औलाद पैदा हो रही है, जो पल बढ़ रही है, उसके लिए वो माहौल क्रिएट करना वो हमारी जिम्मेदारी है। घर का जो बाप है ना, बाप मां बड़े हो जाएं बूढ़े हो जाएं, ला तकुल लहुमा उफ़िन, बूढ़ों को उनको दुत्कारना नहीं, उनके लिए सख्त अल्फाज नहीं करना, उनके सामने उफ नहीं करनी। क्यों, अल्लाह की पार्टीबाजी नहीं है बूढ़े लोगों के साथ, पार्टीबाजी का मसला नहीं, क्योंकि उन्होंने क्या, उनके लिए दुआ करो रब्बिरहमहुमा कमा रब्बयानी सगीरा, परवरदिगार उन पे ऐसे रहम फरमा के जब उन्होंने मेरी तरबियत उस वक्त की जब मैं छोटा था। रुबूबियत, तरबियत, मुरब्बी, ये सब एक फैमिली के अल्फाज हैं। रब अल्लाह की जात है, लेकिन जब तरबियत में अल्लाह की ड्यूटी को ऑन बिहाफ ऑफ अल्लाह वालिदैन अता करते हैं तो परवरदिगार उनको यह मुकाम दे देता है कि औलाद से कहता है ला तकुल लहुमा उफ्फिन। सलावत पढ़ दिए एक मोहम्मद वाले मोहम्मद, एक इंडिविजुअल की सेहत, दूसरी घर के निजाम की सेहत, और तीसरी माशरे की सेहत। माशरे की सेहत को और बीमारी की अपने अलामत हैं। जिंदा माशरा, सेहतमंद माशरा वो होता है जो उसूलों के मुताबिक जिंदगी गुजारता है, और उसूलों के मुताबिक जिंदगी गुजारने के लिए माशरे में अम्र बिल मारूफ और नहीं अनिल मुनकर का होना जरूरी है। उसको तोड़ करने के लिए दुनिया ने निजाम में क्या बताया, इट्स माय लाइफ इट्स माय बिजनेस, इंडिविजुअल बनाने के लिए। दुनिया का निजाम इंसान के सिस्टम को तोड़ तोड़ कर इंडिविजुअलिटी की तरफ लेके जाता है। दीन का निजाम इंसान को पहले फैमिली सिस्टम में इन्वॉल्व करता है, फिर फैमिली जिसको कम्युनिटीज में इन्वॉल्व करता है, और कम्युनिटी से पूरी उम्मत बनाता है, وَلْتَكُنْ مِنْكُمْ أُمَّةٌ يَدْعُونَ إِلَى الْخَيْرِ, تم میں سے ایک امت ہونی چاہیے جو لوگوں کو خیر کی طرف بلائے. نہیں کہا فرد ہونا چاہیے, نہیں کہا گروہ ہونا چاہیے, کہا ایک امت ہونی چاہیے. یعنی پورا تصور دین جو دے رہا ہے انسان کو ایز این انڈیویجول تراش کے بنا کر, ایک فیملی کو تراش کے بنا کر ایک بڑی امت کا حصہ بنانا چاہتا ہے. اور امت کے بنانے کے لیے ایک معیار اور کرائیٹیریا ہوتا ہے. اس کرائیٹیریا پہ جب انسان تیار ہوگا تو وہ اس معیار کے خاندان میں فٹ ہوگا, اور جب خاندان تیار ہوگا تو وہ معاشرے میں فٹ ہوگا. صلوات پڑھیے کہ محمد وآل محمد پر. یہ زندہ معاشرے کی نشانی ہے, یہ زندہ معاشرے کی نشانی ہے. زندہ معاشرے میں ایسا ہوتا ہے, اور جب معاشرہ مر جاتا ہے تو پھر کیا نشانی ہے؟ پھر اس اجتماع سے ٹوٹ کے گھر کی طرف آ جاتا ہے. گھر ٹوٹتا ہے تو انڈیویجول کی طرف آ جاتا ہے. جب لوگوں میں نفسہ نفسی ہو جائے, اسی کو ہم نفسہ نفسی کہتے ہیں نا, انڈیویجولزم, یہ انڈیویجولزم آ جائے تو اس سے سمجھ لے کہ معاشرہ ٹوٹ گیا ہے, معاشرہ بیمار ہے, معاشرہ کمزور ہے. اور کیا ہوتا ہے پھر اس وقت؟ اس وقت پھر حسین جیسا امام اگر کہیں موجود ہو تو وہ کیا کہتا ہے؟ کہتا ہے لوگوں نے احساس ذمہ داری چھوڑ دیا. دین نام ہے ذمہ داری کا, اور جب اپنی ذمہ داریاں انسان چھوڑ دے. ہم جب تشہد پڑھتے ہیں, کل بھی ذکر کیا تھا شاید, کہ ہم جب تشہد پڑھتے ہیں تو تشہد کا مطلب ایک ذمہ داری کا احساس کرنا ہے. میں ذمہ داری اٹھاتا ہوں کہ میرا اٹھنا, میرا بیٹھنا, میرا چلنا, میرا پھرنا, میری دوستی, میری دشمنی, میری زندگی, میری موت للہ رب العالمین ہوگی. علیکم السلام. للہ رب العالمین ہوگی. جب یہ سوچ اور فکر آتی ہے, یہ ایک ذمہ داری کا احساس دلاتی ہے کہ اب میں نے یہ ذمہ داری اٹھا لی. یہ ذمہ داری جب انسان اٹھاتا ہے تو نجس سے پاک ہو جاتا ہے. جب یہ ذمہ داری نہیں اٹھائی تو کیا ہے؟ کافر. کافر کیا ہے؟ گیلا ہاتھ لگ گیا تو ناپاک. پاک کرنے کے لیے پہلے پاک کرو پھر نماز پڑھو, درست ہے؟ اور اگر یہ ذمہ داری اٹھا لی تو ذمہ دار انسان کیا ہو گیا؟ اللہ نے اس کو پاک کر دیا. ایک گھر نے اگر ذمہ داری اٹھا لی تو اس گھر پاک ہو گیا. گھر ذمہ دار. دین میں انڈیویجول ذمہ دار ہوتا ہے, گھر ذمہ دار ہوتا ہے. کلکم راعن کلکم مسئول, تمہیں سے ہر کوئی ذمہ دار ہے. یہ ذمہ داری کا احساس دین ہے. اور جب انسان معاشرے کے طور پر اپنی ذمہ داری سے روگردانی کر لے. پیغمبر اکرم سے کسی نے سوال کیا, یا رسول اللہ اگر کوئی قوم امر بالمعروف اور نہی عن المنکر نہ کرے تو کیا ہو جائے گا؟ پیغمبر اکرم فرماتے ہیں جو قوم امر بالمعروف اور نہی عن المنکر سے روگردانی کرے گی, خدا اس قوم پر جابر حکمران کو مسلط کر دے گا. پھر اس قوم کے لوگ, نیک لوگ دعائیں کریں گے, فریادیں کریں گے, گڑ گڑائیں گے, خدا ان کی کوئی ان کی دعا کو سننے والا نہیں ہوا کرے گا. یہ اجتماعی بیماری ہے. انڈیویجول میں اگر نقص آ جائے تو فیملی سسٹم اس کو ٹھیک کر سکتا ہے. فیملی سسٹم میں اگر نقص آ جائے تو اس کو پورا معاشرہ ٹھیک کر سکتا ہے, کمیونٹی ٹھیک کر سکتی ہے. لیکن اگر کمیونٹی کا نظام گڑبڑ کر دیا جائے تو پھر نہ فیملی کا سسٹم بچ سکتا ہے, نہ انڈیویجول بچ سکتا ہے. پیغمبر اکرم کی رحلت کے بعد کیا ہوا تھا؟ حضرت امیر المومنین کے پاس دو آپشنز تھے, ایک دین کی تھیوری تھی اور ایک دین کا پریکٹیکل تھا. ان کے پاس چھوڑنے کے لیے جو آپشن آیا, انہوں نے کیا کیا؟ دین کے پریکٹیکل کو چھوڑ دیا, تھیوری کو بچا لیا. دین کے جو لاز رولز اقدار تھی ان کو, تھیوری کو بچانے کے لیے پریکٹیکل کو چھوڑ دیا. چونکہ لوگ بفر گئے تھے کہ ہم نے یہ ہاتھ میں لینا ہی لینا ہے, کہا ٹھیک ہے یہ پریکٹیکل لے لو, عملی جو حکمرانی ہے وہ تم لے لو, تھیوری کو بچا لیا. کیونکہ تھیوری جب بچ جائے, تھیوری کو کسی بھی وقت پریکٹیکل میں تبدیل کیا جا سکتا ہے. لیکن اگر تھیوری چلی گئی تو پھر پریکٹیکل ہو تو پریکٹیکل ڈائیورٹ ہو گیا, آپ پریکٹیکل کو بھی نہیں بچا سکتے, تھیوری بھی آپ کو نہیں ملے گی. اجتماع کو وہ اقدار جو پورے معاشرے میں رائج کی گئی تھی, وہ اس معاشرے سے نکال کر گھروں میں پہنچ گئی. کیونکہ باہر کسی نے وہی کرنا ہے جو خلیفہ کہہ دے, جو حاکم وقت کہہ دے وہ کرنا ہے. باہر آپ کچھ نہیں کر سکتے, گھروں میں آپ کے دین محدود ہو گیا. گھروں کے معاملے کو بھی ختم کر دیا گیا. حسین کے دور میں یہاں پر بات پہنچ گئی کہ مولا حسین کہتے ہیں کہ لوگوں کا دین ان کی نوک زبان تک ہے. جب عمل کا وقت آتا ہے تو بہت کم لوگ دیندار نکلتے ہیں, یہ اس معاشرے کی صورتحال بن گئی تھی کہ یعنی عمل سے ذمہ داری کو چھوڑ دیا گیا تھا، دین کی ذمہ داری کو لوگوں نے چھوڑ دیا اور صرف نوک زبان تک دین تھا کہ وہ بات صرف کیا کرتے تھے، دین کی باقی دین کا معاملہ کچھ نہیں رہا تھا. ایسی صورتحال میں یزید جیسا فرد حکمران بن گیا. اب اگر یزید جیسا حکمران آ جائے اور قوم کی یہ صورتحال ہو تو علی الاسلام السلام جیسے مولا حسین نے کہا. ایسی صورتحال میں امام کے لیے لازم تھا کہ وہ اپنا فریضہ امر بالمعروف اور نہی عن المنکر کا ادا کریں. اور دیکھیے مولا کیا کہتے ہیں، بیماری کیا بتاتے ہیں، بیماری کہاں تھی، مرض کہاں تھا، یزید تھا، یزید بیماری، یزید جیسا حکمران آ گیا تو علی الاسلام السلام ہے، مولا کے جملے درست. علاج کیا ڈھونڈتے ہیں، میں کس لیے جا رہا ہوں، امر بالمعروف، اور کس کی اصلاح کے لیے جا رہا ہوں، جد کی امت کی اصلاح کے لیے. یعنی کیا بات ہے کہ بیماری یزید میں ہے تو علاج امت کے اوپر کیوں کر رہے ہیں، یہ کیا وجہ ہے، بیماری مسئلہ یزید کا ہے. کہیں نہیں کہا کہ میں یزید کو سبق سکھانے جا رہا ہوں، نہیں کہا میں یزید کو ٹھیک کرنے جا رہا ہوں، نہیں کہا میں یزید کو اتارنے جا رہا ہوں، نہیں کہا میں یزید کا مقابلہ کرنے جا رہا ہوں یا یزید کے مقابل آ رہا ہوں، نہیں، کبھی نہیں کہا. انہوں نے کہا انما خرجت لطلب الاصلاح فی امت جدی، میں اپنے جد کی امت کی اصلاح کے لیے جا رہا ہوں. یعنی کیا، حسین یہ بتانا چاہتے ہیں کہ اگر امت میں بیماری نہ ہوتی تو یزید جیسا فرد حکمران نہیں بن سکتا تھا. یزید جیسے فرد کا حکمران بن جانا اس بات پر دلالت کرتا ہے کہ امت اتنی کمزور ہو چکی ہے، امت اتنی بے حس ہو چکی ہے، نمازیں پڑھ رہے ہیں، روزے رکھ رہے ہیں، دعائیں کر رہے ہیں، سب کچھ کر رہے ہیں، لیکن روح دین ان میں سے نکل چکی ہے، ان کا دین نوک زبان تک آ گیا ہے. اب اس صورت میں اس دین کو دوبارہ انسان کے وجود میں، انسان کے گھر میں اور انسان کے معاشرے میں داخل کرنے کے لیے حسین کو کربلا برپا کرنی پڑی. صلوات پڑھ دیجئے محمد و آل محمد. یہ مقصد حسین ہے. ہماری ذمہ داریاں، ہمارا مقصد وہی ہونا چاہیے جو مولا حسین کا مقصد ہے. حسین انڈیویجول کی بات نہیں کر رہے ہیں، حسین گھر کے نظام کی بات نہیں کر رہے، حسین پورے معاشرے کے اور نظام اسلام کی بات کر رہے ہیں. نظام جب ٹھیک ہو جائے تو پھر گھر کو اور انڈیویجول کو خود بخود سسٹم کے بیچ میں ٹھیک ہونا پڑتا ہے. لوگ اپنے ملوک، اپنے بادشاہوں کے دین پہ، روایت میں ملتا ہے نا، بادشاہ یعنی سسٹم کا ہیڈ جس نیج پہ چلے گا قوم بھی اس نیج پہ آ جائے گی. ہمیں یاد ہے بھٹو صاحب آئے تھے نا، لوگوں نے سب نے بال بڑے کر لیے تھے، وہ چائنیز ٹائپ کے کوٹ بنا کے وہ سلوار کے پہننے شروع کر دیے تھے، درست ہے. نواز شریف آئے، لوگوں نے کیا کارخانوں کی طرف انویسٹمنٹ اور ان کی طرف چل پڑے، یلو کیب وغیرہ یہ سلسلے چل پڑے، جیسا آدمی آتا ہے ویسے ہی. جنرل صاحب آئے جناب، انہوں نے کیا کیا، انلائٹنڈ اسلام لے کر آئے، وہ سارے انلائٹنڈ ہو گئے، درست ہے. وہ کتے شتے دکھا کے پہلے انہوں نے دوسروں کو خوش کر دیا، اس کے بعد وہ کتے تو نظر نہیں آئے کہ فوٹو کھچوایا تھا انہوں نے کتوں کے ساتھ، درست ہے. آج کیا ہوا، پتہ نہیں وہ کتے ساتھ لے کر آئے یا نہیں، انگلینڈ میں مہمان بنے ہوئے ہیں، درست ہے نا. یہ ساری چیزیں کیا تھی، جیسا بادشاہ آتا ہے، جیسا حکمران آتا ہے، ویسے اثرات لوگوں پر. اگر تقوی دار، دیندار، پرہیزگار لیڈر بن جائے اور قوم میں بھی اس کی دینداری، تقوی داری، پرہیزگاری اور دین کو برداشت کرنے کی صلاحیت موجود ہو، یعنی معاشرہ اتنا بے دین نہ ہو چکا ہو کہ دین کے نام سے الرجک ہو، تو پھر حکمران کا فائدہ نہیں. دینداری قوم میں موجود ہو اور پھر حکمران اگر اچھا آ جائے تو دینداری کو قائم دوام دیا جا سکتا ہے انڈیویجول میں. اگر نظام ٹھیک کر دیا جائے تو پھر گھر میں اور انڈیویجول میں دینداری کو رائج کیا جا سکتا ہے. مولا حسین نے اسی لیے اتنی بڑی قربانی دی. یہ درد تھا مولا حسین کا، یہ آنے والی نسلوں کا درد تھا. جب بڑا درد ہونا تو چھوٹا درد محسوس نہیں ہوتا، درست ہے، جب بڑا درد ہو پھر چھوٹا درد محسوس نہیں ہوتا. یہی وہ درد تھا جو دین کا درد تھا، جو آنے والی نسلوں کا درد تھا، جو نظام اسلام کا درد تھا. ابھی دور بڑھ چکا ہے نا، پہلے تبلیغ دین کیا ہوئی، کربلا کی تبلیغ کیا ہوئی، کہ ہم اولاد رسول ہیں. بی بی نے اور امام سجاد نے یہی لوگوں کو بتایا کہ ہم اولاد رسول ہیں، یہ پہلی تبلیغ تھی دین. پھر کیا ہوا، اس کے بعد دور آیا، واقعات بتائے گئے. کہ واقعات کیا رونما ہوئے, کربلا میں کیا ہوا, پھر اس کے بعد کیا دور آیا کہ لوگوں یہ کیوں ہوا کربلا کا واقعہ, پوری تاریخ پیغمبر اکرم کی رحلت سے بعد سے لے کر آج تک. اب جو دور ہے ہم ظہور امام کے بہت قریب پہنچ گئے ہیں. اب باتیں کیا ہو رہی ہیں, وہ نظام کون سا تھا جس کو قتل کرنے کے لیے, جس نظام کو قتل کرنے کے لیے مسجد میں علی کو قتل کیا گیا, حسن کو زہر دیا گیا, کربلا برپا کی گئی, 11 امام شہید کیے گئے اس نظام کو قتل کرنے کے لیے. لہذا ہماری ذمہ داری ہے کہ اگر ہم حسین کو زندہ کرنا چاہتے ہیں تو اس نظام کو زندہ کریں, اپنے وجود میں, اپنے گھروں میں, اپنی کمیونٹی میں اور اپنے معاشرے میں, اور پھر ہم وہ چراغ ہدایت بن جائیں کہ آؤٹ ورڈ لکنگ بن کر دنیا کو نظام ولایت کا پیغام پہنچائے, خود پہلے پریزنٹیبل پوزیشن میں آئیں پھر دنیا کو ہدایت کی طرف بلائیں. کیوں؟ سب سے لوجیکل, سب سے ریشنل اور سب سے ڈائنامک مکتب فکر اسلام کا امام جعفر الصادق علیہ الصلوۃ والسلام کا مکتب فکر ہے.
محمد پر بلند تر
صلوات.
یہ کربلا کے لیے ہم یہ کر سکتے ہیں, صرف کہہ دینا یا حسین, درست ہے کہنا بڑی بات ہے لیکن یہ پہلے ایک بڑا مقام تھا, اب اگر کرنا ہے بھی 10 قدم آگے بڑھنا ہے ہم نے. ابھی ہم ظہور امام زمان کے دور میں رہ رہے ہیں, ابھی ظہور کا دور ہے, فتنوں کا دور ہے, ابھی فتنے اٹھیں گے. آگاہ رہنا چاہیے اپنے حالات سے, اپنے واقعات سے, دنیا میں کیا ہو رہا ہے, دوست کیا کر رہے ہیں, دشمن کیا کر رہے ہیں, سازشیں کیا ہو رہی ہیں, ان کے اوپر نظر رکھنی چاہیے. امام فرماتے ہیں جو اپنے حالات سے آگاہ رہتے ہیں ان پہ افواہیں حملہ آور نہیں ہوتی. اگر ہاتھوں میں ہاتھ ڈالے ہو نا, لوگ جاتے ہیں نا وہ کلائمبنگ کے لیے اور ماؤنٹ ایوریسٹ پہ جب جاتے ہیں, 4-5 لوگ ہوتے ہیں نا, وہ ایک رسی سے اپنے آپ کو باندھ دیتے ہیں ایک دوسرے کے ساتھ. اگر خدا نخواستہ کسی ایک کا پاؤں پھسلا تو باقی اس کو سنبھال لیتے ہیں. درست ہے, یہ علی کی ولایت کی ڈوری ایسی ہے جس میں خود کو باندھ لینا چاہیے. یہاں انڈیویجولزم نہیں ہونا چاہیے, یہاں علین ولی اللہ ہونا چاہیے. علین ولی اللہ جہاں آ جائے وہاں میں ختم ہو جاتی ہے, وہاں میرا ایتھنک بیک گراؤنڈ, کنٹری کا جغرافیکل بیک گراؤنڈ, دوسرے بیک گراؤنڈ میں ختم ہو جاتی ہے. پھر میرے بچے نہیں ہمارے بچے ہوتے ہیں, پھر میں نہیں ہوتا ہم ہوتے ہیں, پھر ملت اور قوم کی سوچی جاتی ہے, پھر آگے کا راستہ اتنا جب کلیئر ہو جائے کہ ہم نے اتنا فاصلہ طے کرنا ہے, پھر آؤٹ ورڈ لکنگ ہو کر ہم نے باہر کام کرنا ہے, پھر یہ نہیں ہوتا کہ بہت بڑے میدان میں 2 آدمی کھڑے اور ایک دوسرے کو دھکا, ادھر ہو بھائی کیا کر رہے ہو, کام ہی کچھ نظر نہیں تھا. ایک ہی کام ہے جو 10 آدمیوں نے کرنا ہے, 10 آدمیوں کے لیے 10,000 کام موجود ہیں, صرف عقل و شعور میں وہ وسعت آ جائے. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی. وہ چیز جب آ جائے گی پھر انسان تبلیغ دین کا فریضہ ادا کرنے کے قابل ہوتا ہے. ذمہ داری کیوں, ہم نے حسین کو جواب دینا ہے, ہم حسین کے مقروض ہیں, ہم حسین کے اس درد کے مقروض ہیں جس درد کی وجہ سے, وہ بڑا درد کون سا تھا, ملت کا درد تھا, آئندہ آنے والی نسل کا درد تھا, نظام اسلام کا درد تھا, نظام ولایت کا درد تھا. وہ ایسا درد تھا امام حسین کو کہ اس درد نے مولا کو علی اکبر کا درد محسوس نہیں ہونے دیا. اس بڑے درد نے, میں نے کہا جب بڑا درد ہوتا ہے تو چھوٹا درد محسوس نہیں ہوتا, اس بڑے درد نے قاسم کے پامال لاشے کا درد حسین کو محسوس نہیں ہونے دیا. یہ بڑا درد جو ملت کا درد تھا, جو نظام اسلام کا درد تھا, یہ ایسا درد تھا کہ جس درد میں بی بی اس حالت میں جب پہلو شکستہ تھی, ایک ہاتھ پہلو پہ ایک ہاتھ سے سہارا لے کر گھر گھر جا کے لوگوں کو یاد دلاتی رہی کہ علی کے حق کو بھول گئے ہو, بی بی کیوں یاد دلاتی رہی, کیوں؟ بڑا درد تھا, نظام اسلام کا درد تھا. بی بی باغ فدق کے لیے روتی تھی, جس کی ٹھوکر میں کائنات ہو وہ بی بی کیا باغ فدق کے لیے روئے گی؟ نہیں, وہ نظام کے لیے روتی تھی. بچپن سے دیکھتی آئی یہ ام ابیہا جو بابا کے ساتھ اس نظام کو پروان چڑھتے ہوئے دیکھ رہی تھی وہ آج اس نظام کو گرتے ہوئے کیسے دیکھتا برداشت کرتی. مولا جب کہتے ہیں کہ میں ایسے زندہ ہوں کہ میرے حلق میں ہڈی اور میری آنکھ میں کانٹا ہے, تو وہ درد ملت کا درد ہے, درد نظام کا درد ہے. حسن اگر زہر کو پی کر بھی وہ برداشت نہیں کر پا رہے ان حالات کو, تو وہ ملت کا درد ہے اور نظام کا درد ہے. اور کربلا, کربلا احساس کا نام ہے, ذمہ داری کا نام ہے, اس درد کا نام ہے. پروردگارہ اس درد کا ایک چھوٹا سا گوشہ ہمیں بھی عطا کر دے کہ ہم بھی حسین کی طرح اس بڑے درد کی وجہ سے اپنے چھوٹے دردوں کو بھول جائیں. فلاں نے یہ کر دیا, فلاں نے وہ کر دیا, اس نے یہ کر دیا, اس نے وہ کر دیا. جب بڑا مقصد سامنے ہو, چھوٹی باتوں میں انسان نہیں الجھا کرتا. مولا حسین کا درد, ہم مقروض ہیں کربلا کے, ہم مقروض ہیں کربلا کے. کربلا میں, کربلا میں ہر ہستی ایک چراغ ہے جس ہستی کی طرف نگاہ کرے. مجھ جیسا یزید جیسے کی بیعت نہیں کر سکتا. کربلا میں ہر کوئی حسین جیسا ہے, ہر کوئی حسین جیسا ہے, کردار میں, عمل میں, ثابت قدمی میں. مولا نے جو کہہ دیا وہاں ڈٹ گئے. یہ کربلا والے ہیں, یہ کربلا کا درس ہے, یہ مولا حسین کا درس ہے. کس کی طرف نگاہ کریں, کس کو دیکھیں؟ حضرت عباس, حضرت زینب سلام اللہ علیہا, کتنا کردار ہے بی بی کا. اگر عباس حسین کے لشکر کے علمبردار تھے تو حسین کے لشکر کے علمبردار ہونے کے لیے ان کو تیار کیا گیا تھا. مولا نے کیا کہا تھا کہ شجاع قبیلے سے ایسی خاتون ڈھونڈ کے لاؤ جس سے میری ایسی اولاد پیدا ہو جو حسین کا کربلا میں ساتھ دے. مقصد ہی یہ تھا مولا کا, اسی ارادے سے عباس پیدا ہوئے, وہی تربیت تھی اور وہی وہ مقصد ہی یہ تھا. لیکن عصر عاشور کے بعد حسینی فوج کی کمانڈ جس نے سنبھالی وہ بی بی تھی کہ جس نے کبھی سورج نہیں دیکھا تھا, یا سورج نے کبھی جس کا چہرہ نہیں دیکھا تھا. وہ بی بی آج اونٹوں پہ سوار کی ہوئی قیدی بنا کر کوفہ میں لائی جا رہی ہے. کس کوفہ میں؟ جہاں بی بی کا درس ہوا کرتا تھا, ہزاروں کی تعداد میں خواتین ان کے درس میں شرکت کیا کرتی تھی. آج وہی بی بی قیدی کی صورت میں, باغی کی بہن کی صورت میں, ہاتھ بندے ہوئے, سر ننگے ان بازاروں میں لائی جا رہی ہے. کوفے کا بازار ہے, کوفے کا بازار ہے, اور لوگ کیا کر رہے ہیں؟ صدقے کی روٹیاں لا کر دیتے ہیں. صدقے کی روٹیاں دی جاتی ہیں اور کہا جاتا ہے کہ دعا یہ کرو کہ کسی کا, ہمارے ان میں سے کسی کا یہ حال نہ ہو جو آپ لوگوں کا ہے. صدقے کی روٹیاں دی جاتی ہیں کس کو؟ کس کو؟ دختر حسین کو. بی بی کیا کرتی ہے؟ فوراً وہ روٹیاں لے کر واپس کر دیتی ہے. کیا لوگوں, ہم وہ لوگ ہیں جن پہ صدقہ حرام ہے. ایک کنیز وہاں پر موجود ہے, ام ایمن. کسی زمانے میں ان کا تعلق اہل بیت کے گھرانے سے ساتھ تھا, آج خدا نے ان کے حالات اچھے کر دیے. ان کی اپنی کنیز تھی, ام ایمن کی کنیز فوراً پلٹ پڑتی ہے, جاتی ہے, دیکھتی ہے, کہتی ہے ام ایمن آج عجیب قسم کے لوگ ہم نے دیکھے, آج عجیب قیدی دیکھے ہم نے, کہ جن کو جب روٹیاں صدقے کی دی گئیں تو انہوں نے یہ کہہ کر لوٹا دی کہ ہم تو اولاد رسول ہیں جن پہ صدقہ, ہم تو وہ ہیں جن پہ صدقہ حرام ہے. بڑی پریشان ہوئی حضرت ام ایمن, پریشان ہوئی, چادر پہنی, چادر پہن کے لوٹ کے نیچے آتی ہے کہ میں بھی دیکھوں, جہاں تک مجھے یاد پڑتا ہے یہ صدقہ تو صرف اولاد رسول پہ حرام ہے. بی بی آئیں, دیکھا ایک گروہ ہے جس میں کچھ نورانی چہرے نظر آ رہے ہیں. پوچھا لوگوں کون ہو؟ سب نے اشارہ کیا ثانیہ زہرا کی طرف, بی بی کی طرف آتی ہیں. اے لوگوں کون ہو, کہاں کے رہنے والے ہو؟ کہاں مدینے کے ہیں. کہا مدینے میں میری ایک شہزادی ہوتی تھی. اس شہزادی کا کیا حال ہے؟ کہا کس کی بات کر رہی ہو؟ میری شہزادی زینب کی, میری شہزادی زینب کی. اے ام ایمن دیکھو گی تو پہچان لو گی, کیسے بھول سکتی ہو؟ میری شہزادی تھی, میری آقا زادی تھی, میں کیسے بھول سکتی ہوں؟ کہتے بی بی نے اپنے چہرے سے بال ہٹائے, اے ام ایمن پہچانا نہیں, یہ دیکھنا تھا. ام ایمن نے خاک اٹھا کے سر پہ ڈال لی, کہا ہے بی بی وہ جو 18 بھائی تھے وہ عباس کا ہے، کہا سر نیزہ پہ، کہا اکبر کا ہے، کہا سر نیزہ پہ، کہا حسین کا ہے، کہا سب سر نیزہ پہ دیکھو، ایک بیمار ہے جو پیچھے چلا آ رہا ہے۔ اللہ لعنۃ اللہ علی القوم الظالمین۔ الہی بحق محمد و علی و فاطمہ و حسن و حسین، پروردگارہ تجھے کربلا کا اور کربلا والوں کا واسطہ، پروردگارہ ہمیں پیغام کربلا کو سمجھنے اور اسے اپنے وجود پر اور اپنے گھروں میں اور اپنے معاشرے میں رائج کرنے کی توفیق عنایت فرما۔ پروردگارہ قلب امام زمان ہم سے راضی فرما۔ پروردگارہ امام کے ظہور میں تعجیل فرما۔ ہمیں ان کے انصار و عوان میں شامل ہونے اور شامل رہنے کی توفیق عنایت فرما۔ ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار۔ آخر میں جملہ مرحومین و مرحومات، مومنین و مومنات، جنہوں نے دام درہم قدم سخن دین کی خدمت کی، ان سب کے لیے، علماء اعلام کے لیے، شہید عارف الحسینی اور حضرت امام کی روح بزرگوار کے لیے، سورۃ المبارکۃ الفاتحہ مع الصلوات۔ اللہم صل علی محمد۔